नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमल सिन्हा। कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बन्ध व्यक्तिहरूसँग नियमित रूपमा कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, राष्ट्र बैंकले आगामी शुक्रबार मौद्रिक नीति ल्याउने तयारी गरिरहेको कुरा बाहिर आएको छ। यसअघि नै मौद्रिक नीति सार्वजनिक गर्ने भनिए पनि सरकार परिवर्तन भएसँगै अन्य विभिन्न किसिमका तयारीका लागि भन्दै मौद्रिक नीति सार्वजनिक हुन सकेको छैन। खास पछिल्लो समय शेयर बजारमा केही सुधारको संकेत पनि देखिएको छ। सुस्ताउँदै गएको घर जग्गा कारोबारलाई समेत आगामी मौद्रिक नीतिबाट केही खुकुलो र सहज बनाउने भनिएको छ। आजको अन्तरसंवादमा हामी खास गरी राष्ट्र बैंकले जारी गर्न लागेको मौद्रिक नीति, शेयर बजारमा देखिरहेको वर्तमान अवस्था लगायतका विषयमा केन्द्रित भएर अर्थविद चन्द्रमणि अधिकारीसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
हजुर, धन्यवाद छ, नमस्कार छ।
मौद्रिक नीति यसअघि नै आउने भनिएको थियो तर अहिलेसम्म सार्वजनिक हुन सकेको छैन। खास गरी सरकार परिवर्तनको असर पनि यसमा परेको होला। सरकारले आफ्ना योजना समेटेर थप सुदृढीकरण गर्दै मौद्रिक नीति ल्याउन लागेको पनि सुनिएको छ। यो सन्दर्भमा अहिले शेयर बजारमा पनि केही उत्साह थपिएको जस्तो देखिन्छ। त्यसै गरी अब सुस्ताएको घर जग्गा कारोबारलाई नि केही उकास्ने गरी मौद्रिक नीति आउँदैछ भनेर पनि भनिएको छ। समग्रमा कस्तो मौद्रिक नीति आउनु पर्ला यहाँको बुझाइमा?
अब अहिलेको मौद्रिक नीति त मूल त अहिले हाम्रो समस्या कहाँनिर छ भनेदेखि, बजारमा पैसा छ, ब्याङ्कहरूसित वित्तीय स्रोत छ, तर कर्जा गइराखेको छैन। त्यो कुरालाई मूल कुरा त्यो हो। अब सँगसँगै अर्को अघि यहाँले भन्नुभयो, यो घर जग्गाको कारोबारमा आएको शिथिलताको कारणले गर्दा पनि हाम्रो अर्थतन्त्रलाई प्रभाव पारेको छ, भुटानी प्रणालीलाई प्रभाव पारेको छ। हुन त यो घर जग्गा चाहिँ अब घर बनाउने कुरा चाहिँ उत्पादनशील पनि काम हो, त्यसले अन्य उद्योगलाई जोड्छ। जग्गामा परेको कारोबारले त त्यसले उत्पादनलाई जोड्दैन, त्यस कारण यो मूल विषय त होइन। तर अहिले हाम्रो जुन परिस्थिति सिर्जना भएको छ त्यो त्यस कारणले गर्दा घर जग्गाको क्षेत्रमा अलिकति कारोबार बढ्यो भनेदेखि अन्य क्षेत्रलाई त्यसले सजिलो पार्ला, ब्याङ्कहरूको ब्याज असुली हुन थाल्ला, ब्याङ्कहरूको नाएको कर्ज असुली हुनु पर्ला थाल्ला भन्ने एउटा त्यो समस्या छ। अर्को एउटा समस्या छ भन्दा यो सहकारी क्षेत्रमा जुन समस्या देखा पर्यो, केहीले गरेको कामले गर्दा समग्र सहकारी क्षेत्र नै प्रभावित हुन गयो। अब त्यसले गर्दा चाहिँ खास गरी सहरी क्षेत्र र गाउँ क्षेत्रमा ब्याङ्क तथा वित्त संस्थाले दिन नसकेको कर्जा पुर्याउन नसकेको ठाउँमा तुलनात्मक रूपमा कर्जा चाहिँ चाँडो पुर्याइदिएर त्यो साना घरेलु लघु उद्योगहरूलाई पनि धेरै सहयोग पुर्याएको थियो। त्यो नहुँदाखेरि के भयो भन्दा सबै मान्छेले ब्याङ्क तथा वित्त संस्थाबाट भनेकै समयमा सरल तरिकाले कर्जा नपाउने हुनाले त्यसको समस्या पनि छ। हुन त मौद्रिक नीतिको सोझो सम्बन्ध सहकारीसित त छैन, ऐन कानुनले समेट्दैन, तर चाहिँ समग्र अर्थतन्त्रलाई खुकुल्याउनको लागि चाहिँ त्यसको भूमिका रहन्छ। त्यस कारणले अब त्यो ब्याङ्क तथा वित्तमा क्षेत्रमा ऋण जाँदाखेरि त्यसलाई सरल बनाइदिने कुरा चाहिँ, हिजो 15 दिन लागेको थियो भने 7 दिनमा, 1 महिना लागेको थियो भने 10-15 दिनमै त्यो ऋणहरू कर्जाहरू उपलब्ध गराउन सक्ने कुराहरू गरिदिनु पर्यो। र अर्को चाहिँ के छ भन्दा यो ब्याङ्क तथा वित्त संस्थामा अर्को मूल कुरा अहिले के भएको छ भन्दा कर्जा भुक्तानी गर्न नसक्नेहरूको संख्या बढ्दै गएको छ। यो समय नआएको म्याद नआएको कर्जाको अङ्क पनि अनुपात पनि बढ्दै गएको छ। 77-78 1.1 कतिपय ब्याङ्कको एनपिए 1% भित्र थियो, अहिले कतिको त 6% गर्न आएको छ, औसतमा झन्डै 3.5-4% पुगिसकेको अवस्था छ। त्यस कारणले गर्दा अब त्यो किन भयो भन्दा ब्याङ्क एकातिर सहकारी क्षेत्रबाट सुस्त हुन गयो, घर जग्गाको कारोबार रोकियो, डिमान्ड कम भयो बजारमा, अनि बिक्री कम भयो, आर्थिक क्रियाकलापै कम भएपछि त्यो पैसाको सर्कुलेसन कम भइराखेको छ। त्यसले गर्दा जसले त्यो ब्याङ्कको ब्याज तर्सामा ब्याज भुक्तानी गर्नु पर्यो उनीहरूको हातमा पैसा आउन सकेन। त्यस कारणले यो कुरालाई मध्यनजर गरेर अब त्यो ब्याङ्कहरूको एनपिए पनि बढ्यो, एनबिए भनेको नन पर्फर्मेन्ट बिजनेस एसेट्स पनि बढ्यो, एनबिएस एनबिए पनि बढ्यो। अब त्यो ब्याङ्कले चाहिँ नि समयमा यो के भन्छ कर्जा असुल गर्न नभएपछि लिलामीमा चढायो सम्पत्ति, लिलामी चढाइसकेपछि त्यो लिलामी गर्ने मान्छे सकार गर्ने नै भएन अनि ब्याङ्कले आफ्नो नाममा ल्याएर राख्यो। अब यस्तो सम्पत्तिलाई निष्क्रिय सम्पत्ति भनिन्छ, गैर व्यावसायिक सम्पत्ति भनिन्छ, यस्तो को चाहिँ अनुपात पनि बढेर गयो गएको छ। त्यस कारण यसलाई म्यानेजमेन्ट गर्ने खालको संस्थागत व्यवस्था, एसेट्स म्यानेजमेन्ट कम्पनी, सम्पत्ति व्यवस्थापन गर्ने कम्पनी स्थापना गर्ने भन्ने कुरा धेरै पहिले चल्या छ, त्यो चाहिँ गर्न सकेका छैन भनेपछि त्यो कुरा पनि हेर्नु पर्यो। र अर्को कुरा चाहिँ एउटा अहिले हुन त मौद्रिक नीति यो आषाढभित्रै ल्याए पनि हुन्थ्यो, अहिले आषाढको अन्तिम हप्तामा, किनभने बजेट त पहिल्यै आउँछ, डेढ महिना अगाडि नै आइसकेको हुन्छ। हाम्रो चाहिँ पुरानो परिपाटी अनुसार चाहिँ आषाढ मसान्तभित्र बजेट आउने हुनाले आषाढमा बजेट आइसकेपछि बजेटले लिएको वित्तीय नीतिलाई पछ्याएर अनि त्यसपछि तिनीहरूले लिएका लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर वित्त लक्ष्य आर्थिक चाहिँ नि उद्देश्य र वित्तीय लक्ष्यलाई चाहिँ नि उसमा राखेर फिस्कल पम चाहिँ नि टार्गेटहरूलाई राखेर ल्याउने हो अब आशा साउनको पहिलो हप्ताभित्र। तर अहिले त पहिल्यै आइसक्छ बजेट, त्यस कारणले चाँडै ल्याउन पर्थ्यो तर विभिन्न कारणले गर्दा अहिले ढिलो भएको छ। तर एउटा यसपालि चाहिँ ढिलो भएको कुरा चाहिँ सरकारलाई एउटा के सजिलो भएको छ भने यो भारतीय बजेट आयो अस्ति, भारतमा पहिला चाहिँ यो निर्वाचन वर्षको भएको हुनाले अन्तिम बजेट आएको थियो फेब्रुअरीमा फर्स्टमा, अहिले चाहिँ नि यो पूर्ण बजेट आयो, यो नयाँ सरकार आएपछि यसमा यसपालि चाहिँ थुप्रै करका दरहरूमा परिवर्तन गरेको छ, भन्सारका दरहरूमा परिवर्तन गरेको छ। र त्यस कारणले गर्दा त्यसले हाम्रो व्यापारमा कस्तो प्रभाव पर्छ र हाम्रो चाहिँ नि पैसा बाहिर जानेमा कस्तो प्रभाव पार्छ र सुन जस्तो कुरामा चाहिँ नि भात्तै चाहिँ नि एकदम ऊ घटाइदिएको छ, के भन्छ भन्सार दर चाहिँ नि 20%बाट 6% ल्याइदिएको छ, 15%बाट 6% ल्याइदिएको छ, त्यस गरगहनाहरू कति घटाइदिएको छ, त्यसपछि अनुदानहरू कृषि क्षेत्रमा जाने अनुदानहरू पनि घटाइदिएको छ बढाइदिएको छ। त्यसले गर्दाखेरि चाहिँ त्यसको प्रभाव हामी कहाँ कस्तो पर्ला भनेर हेर्न पनि पाइयो, यो कुरालाई पनि सम्बोधन गर्ने गरी र त्यो कर्जालाई उत्पादनशील क्षेत्रमा गएको कर्जा छ भने त्यसमा तिर्न नसकेको अवस्था छ र भने अलिकति फुकुल्याउँदाखेरि तिर्ने समय ठाउँ प्राप्त गर्न सक्छन् व्यवसायीले भने उत्पादनशील क्षेत्रमा गएको विशेष गरी त्यस्तो कर्जाहरूमा चाहिँ यो पुनर्तालिकीकरण गरिदिने अथवा पुनर्संरचना गरिदिने कुरामा गरेर अलिकति यी कुराहरूलाई मध्यनजर गरेर त्यसले गर्दा आर्थिक वृद्धिको लक्ष्य सबैसँग आर्थिक वृद्धिको लक्ष्य पनि हासिल होस् र मूल्य वृद्धिको जुन लक्ष्य जुनलाई जुन सीमाभित्र राख्ने भनिएको छ त्यो सीमाभित्र पनि बसोस् र कमसे कम आर्थिक वृद्धि भन्दा आधी मात्रै होस् मूल्य वृद्धि, यी कुराहरूलाई ख्याल गरेर
कार्यक्रम अन्तर्संवादमा हामी मौद्रिक नीतिका सन्दर्भमा रहेर अर्थविद चन्द्रमणि अधिकारीसँग कुराकानी गरिरहेका छौं। जस्तो यसअघि नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा क्याप एउटा सीमा निर्धारण गरेको थियो जसमा 15 करोड़ र 20 करोड़ रहेको थियो। पछिल्ला दिनमा शेयर बजारमा केही उत्साह पनि देखिएको छ, शेयर बजार नेप्से परिसूचक बढ़ेको देखिन्छ, नेप्सेले 2600 को बिन्दुमा टेकेर अहिले 2500 36 को बिन्दुमा अहिले रहेको देखिन्छ। अब यो सीमा बढाउने कुरा जुन क्याप को सीमा बढाउने कुरा छ यसले शेयर बजारमा केही उत्साह ल्याउने सम्भावना अथवा यो नेप्से परिसूचकले आगामी दिनमा चाहिँ फड्को मार्ने सम्भावना देखिएको हो?
अब दुईटा छ कि यसको एप्रोच। अब असाध्यै अर्थतन्त्र सामान्य भएर अबको अवस्थामा भयो भने चाहिँ यो कहिले कहीँ र अब स्रोतको चाहिँ नि अलिकति कमी पनि भएको बेला अर्थतन्त्र ऊ भइराखेको स्रोतको अलिकति बजारमा जुन पुँजीको कमी भएको लगानी गर्ने त्यस्तो बेला चाहिँ यो क्यापिङहरू गर्नु पनि पर्छ। तर अब हामीसित अहिले लगानी गर्ने पर्याप्त पुँजी पनि छ, बुक गएको छैन, त्यस कारणले गर्दा यो क्याप हटाइदिँदा पनि खासै फरक पर्दैन, हटाइदिए हुन्छ। तर एउटा कुरा के छ भन्दा हामी कहाँ यो क्याप हटाउँदाखेरि चाहिँ एउटा पुँजी चाहिँ केन्द्रीकृत हुने र ठुला लगानीकर्ताहरूले चाहिँ त्यो लिने अवस्था पनि सिर्जना नहोस् भनेर त्यो गरे हो। त्यो बजारलाई कुनै निषेध समूहले उसमा नियन्त्रणमा लिन नसकोस् चाहिँ भनेर हो। अब यो क्यापले गर्दाखेरि साना मझौला मध्यम खालका लगानीकर्ताहरूलाई खास फरक परेको छैन, तर एउटा अहिलेको उसमा अलिकति केही समयलाई यसलाई हटाइदिँदाखेरि फरक पर्दैन।
अब अर्थतन्त्रका बाह्य सूचकहरू सन्तोषजनक रहे पनि आन्तरिक सूचकहरू अझै पनि समस्यामै रहेको भनेर भनिएको छ। अब राजस्व संकलनमा पनि केही समस्या देखिन्छ। यो स्थितिलाई सुधार गर्नका लागि निर्यात प्रवर्धन गर्नुपर्ने टटकारो आवश्यकता पनि रहेको छ। यो विषयलाई यहाँले कसरी हेर्नु भएको छ र मौद्रिक नीतिले यो विषयलाई कसरी सम्बोधन गर्नुपर्छ?
अब यो अहिलेको हाम्रो अर्थतन्त्र यहाँले भनिहाल्नु हो त्यो हाम्रो आन्तरिक चाहिँ सूचकहरू अत्यन्तै कमजोर हुँदै गएका छन्। अब व्यापारै बाह्य क्षेत्रमा पनि सबै कुरा चाहिँ नि राम्रो छैन। एउटै त्यो कुरा के हो भन्दा विप्रेषणबाट आएको पैसाले त्यो विप्रेषणमा मान्छेहरू जाने क्रम पनि बढ्यो र त्यसको पैसाले गर्दा हाम्रो यो मुद्राको सञ्चित हामी खर्च चाहिँ गर्न नसक्ने अवस्थामा पुग्यौँ। ल सरकारले पुँजीगत खर्च गरेर त्यो वैदेशिक मुद्रालाई त्यो उपयुक्त ढङ्गले कच्चा पदार्थ ल्याउने, अहिलेको लागि चाहिने मेसिनरी ल्याउने, प्रविधि भित्र्याउने कुरामा खर्च गर्न पनि सकेन। निजी क्षेत्रले पनि त्यो व्यापार कम भएको हुनाले त्यसलाई खर्च गर्न नसक्या हुनाले खर्चै गर्न नसके धेरै अचाक्ली विदेशी मुद्रा आएर होइन कि हामीले खर्चै गर्न नसकेको कारणले गर्दा चाहिँ त्यो विदेशी मुद्राको सञ्चित उता आउने क्रम अलिकति बढिराखेको, कच्चा श्रम पठाएको हुनाले हाम्रो ठुलो श्रम चाहिँ कच्चा श्रम भनेको अदक्ष श्रम पठाएर ल्याएको पैसा हो, त्यो ठुलो पैसा चाहिँ होइन, त्यो गुणस्तरीय खालको चाहिँ होइन। अब त्यसले गर्दा वैदेशिक मुद्राको सञ्चित बढ्यो, त्यसले गर्दा हाम्रो चालु खाता घाटा चालु खाता पनि बचतमा आयो, शोधन ब्यालेन्स अफ पेमेन्ट भुटानी सन्तुलन पनि राम्रो भयो। यति कुरा हेर्दाखेरि चाहिँ बाह्य क्षेत्र सकारात्मक छ, तर बाह्य क्षेत्रै भित्र पनि हाम्रो चाहिँ 1.3% ब्याज आयात घटेको छ, 3% निकासी घटेको छ। अर्थतन्त्र आजभन्दा त्यो व्यापार चाहिँ 3 वर्ष पछाडिकोमा पुगिसकेको अवस्था छ। यसले गर्दा त अर्थतन्त्रमा सङ्कुचनै आएको देखिन्छ। त्यस कारण यो सङ्कुचनलाई कसरी चाहिँ नि एउटा विस्तारतर्फ लैजाने, यो सङ्कुचनमा भएको समस्याहरू कसरी समाधान गर्ने र आफ्नो सीमाभित्र बसेर हामीले मौद्रिक नीतिबाट धेरै अपेक्षा गर्न खोज्छौँ। हामी कहिलेकाहीँ कतिपय कुराहरू आर्थिक नीति र वित्तीय नीति मार्फत हस्तक्षेप गर्नुपर्ने ठाउँमा, कार्यक्रमिक हस्तक्षेप गर्नुपर्ने ठाउँमा पनि हामीले के भन्छौँ मौद्रिक नीतिले नै समाधान गरोस् भन्छौँ, तर त्यो चाहिँ हुँदैन। त्यसरी हामीले धेरै अपेक्षा गर्नु हुँदैन। यद्यपि अहिले अर्थतन्त्रमा खास गरी लगानीकर्ता र लगानी लिने को बिचमा सङ्कट पनि सिर्जना भएको छ, विश्वासको सङ्कट छ, एकले अर्कालाई राम्ररी विश्वास गर्न सकिराखेका छैन। अब हिजोको दिनमा चाहिँ के हुन्थ्यो भन्दाखेरि त्यो एक खालको विश्वासको वातावरण पनि थियो, अनि अर्को चाहिँ के थियो भन्दा यो लघुवित्त र चाहिँ नि सहकारी क्षेत्र र अनि साहुकारहरूले पनि साहुकारहरू यो मिटर ब्याजीको चाहिँ गर्नेहरू त्यो साहुकारै होइन, उनीहरू त त्यो त्यो एक ढङ्गले भन्यो भने शोषक समाजलाई अप्ठ्यारो पारेर फाइदा लिने हो र साहुकारहरू पनि समाजमा के हुन्थ्यो भने उपयुक्त खालको ब्याङ्क तथा वित्त संस्थाको भन्दा केही बढी ब्याज लिएर पैसा दिनेहरू पनि थिए. अहिले सहकारीले पनि दिन नसक्ने ब्याङ्क यो लघु वित्त पनि हिजोको भन्दा अप्ठ्यारोमा परेको स्थिति अनि त्यसपछि साहुकारहरूले पनि धेरै अब भोलि अप्ठ्यारो पर्ला भन्ने किसिमले दिन छोडेको अवस्था र मान्छेको हातमा पैसा कम भएको र विश्वास पनि हट्दै गएकोले यो आफन्तजनले बाट पनि सरसापट्टि चल्ने काम पनि कम भएको छ. त्यसले गर्दा के छ भन्दा हिजो चाहिँ ब्याङ्कबाट पैसा लिन चाँडो सकिएन भने सहकारीबाट लिने साहुकारहरूबाट लिने छोटो समयको लागि अलिक उच्च ब्याज दर भए पनि त्यो ब्याङ्कबाट प्राप्त भएपछि तिर्दिने यस्तो खालको चक्र चलेको थियो अर्थतन्त्रभित्र. अहिले चाहिँ ब्याङ्क तथा ब्याज वित्त संस्थाबाट त्यो सामान्य व्यक्तिले त्यो प्रक्रियाको कारणले गर्दा धितो चाहिँ नि धितो नै घर जग्गा जस्ता कुराहरू नै सुन जस्ता कुरा नै धितै राख्नुपर्ने कुराले गर्दा व्यवसायहरू पनि अलि इमान्दार छ प्रोजेक्ट बेस काम गर्छ भने त्यो पैसा लिन गाह्रो छ. त्यस कारणले गर्दाखेरि यो बजारमा पैसा प्रभावित भइराखेको छैन. अब यस्ता कुरामा विशेष ध्यान गर्नु पर्यो र अब घर जग्गा कुरामा चाहिँ एउटा सीमासम्म पठाउनु ठिकै छ र मूल कुरा चाहिँ उत्पादनशील क्षेत्रमा चाहिँ रकम बढी प्रवाह गर्ने किसिमले बढी जाने किसिमले कहाँनिर क्यापिङ बढाएर हुनसक्छ कि प्रक्रियामा सरलीकरण गरेर हुन्छ कि ब्याङ्किङ सारी संस्था अभिवृद्धि गरेर हुन्छ कि स्टार्टअपमा प्राविधिक सहयोग थप दिएर हुन्छ कि के गर्दाखेरि त्यो चाहिँ नि बढी कर्जा प्रवाह हुन्छ उत्पादनशील क्षेत्रमा त्यो कुरा ख्याल गर्नु पर्यो मौद्रिक नीति ल्याउँदा. अर्को चाहिँ यो हामीले अहिले त पैसा त आइराखेको छ यो विप्रेषणको तर विप्रेषणकै पैसा आउने कुरामा पनि हामीले अहिले बचत पनि घटेको छ कुलगारिस उत्पादनमा बचतको अंश घट्दै गएको छ. अब यो के छ भन्दाखेरि त्यो बचतको अंश भनेको विप्रेषणबाट आएको पैसा पनि प्रति व्यक्ति हेर्ने भने अत्यन्त कम पैसा छ सबै उपभोगमै खर्च भएर जान्छ र अझ उनीहरूको एउटा चाहिँ आर्थिक नीतिबाट चाहिँ उनीहरूको चाहिँ क्षमता अभिवृद्धि गरेर दक्ष मान्छेहरू बढी पठाउँदै जाने गर्यो भने त्यो गुणस्तर हुँदै जान्छ. अर्को आइरहेका पैसा पनि हिजो सुन जस्ता कुराहरूमा प्रयोग भयो ल्याउनेमा भनिन्छ त्यसमा त्यो फाइदा उनीहरूलाई सरकारले नै अलिकति थप केही न केही सुविधा दिएर त्यो पैसा ब्याङ्किङ च्यानलबाटै अहिले अलिक बढी आउन चाहिँ थालिया छ त्यसलाई अझै ब्याङ्किङ च्यानलबाटै आउने किसिमले त्यो केही दिन सकिने अवस्थामा त्यसलाई पनि ध्यान दिनुपर्ने हुन्छ. जस्तो चाहिँ केही बोनसै दिने हो कि त अब त्यो 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 चाहिँ बोनसै दिने हो भने चाहिँ वित्त नीतिले पनि सपोर्ट गर्नुपर्छ अर्थ मन्त्रालयसित पनि सहयोग पुरा गर्नुपर्ने हुन्छ. अब बचतमै राख्नलाई चाहिँ गर्ने हो भने ब्याङ्कले ल्याएर गर्ने भने हिजो 1% दिँदा मानेन भने 1.5% गरिदिँदा हुन्छ कि भन्ने यी कुराहरू समेत ख्याल गर्न सक्यो भने चाहिँ किन हुन्छ एउटा चाहिँ थप पैसा पनि आउँछ अनि त्यो पुँजी निर्माणपट्टि जान्छ र त्यो पुँजी निर्माण भएको पैसा चाहिँ बजेटको क्रमशः अनि उत्पादनशील क्षेत्रमा जान्छ यो ढङ्गले हेर्नुपर्ने अवस्था छ.
आदरणीय श्रोताहरू आजको अन्तरसंवाद कार्यक्रममा हामी मौद्रिक नीतिका सन्दर्भमा केन्द्रित रहेर अर्थविद चन्द्रमणि अधिकारीसँग कुराकानी गरिरहेका छौं. कुराकानीलाई अगाडि बढ़ाउ. जस्तो अहिले बैंकहरूमा निक्षेप संकलन बढ़ेको देखिन्छ तर कर्जा प्रवाह भने सुस्त गतिमा अथवा अपेक्षित गतिमा हुन सकिरहेको छैन यसले पनि अर्थतन्त्रको वृद्धिमा सहयोग पुग्न नसकिरहेका कुराहरू पनि बाहिर आएका छन्. खास गरी अब यो कर्जा प्रवाहको विस्तार गर्न मौद्रिक नीतिले राष्ट्र बैंकले कस्तो नीति अवलम्बन गर्नु
अब यो चाहिँ नि मौद्रिक नीति ल्याउँदाखेरि एउटा चाहिँ हाम्रो आन्तरिक पक्षको कुरा अर्को बाह्य पक्षको कुरा र हिजोको अर्थतन्त्रको अवस्था अहिलेको अवस्था र भोलि सम्भावित अगाडि बढ्न सक्ने अवस्था यी कुराहरूलाई ख्याल गर्नुपर्ने हुन्छ. मौद्रिक नीतिका सीमाहरू छन् त्यो सीमाभित्रै बसेर काम गर्ने हो र विकसित देशको मौद्रिक चाहिँ नि लिने मौद्रिक नीतिका स्टेपहरू र हाम्रो नि अलिकति फरक पनि हुन्छ. विकसित राष्ट्रहरूमा सबै कुरा यो मौद्रिकरण भइसकेका हुन्छ अनौपचारिक क्षेत्रको चाहिँ नि अनुपात कम हुन्छ समग्र अर्थतन्त्रमा. अहिले चाहिँ हामी कहाँ अनुपात करिब 50% अर्थतन्त्र चाहिँ नि अनुत्पादनशील क्षेत्र के अरे यो अनौपचारिक अर्थ क्षेत्रकोले ओगटेको छ। अब त्यसै गरी अर्को एउटा कुरा के छ भने मौद्रिक नीतिको काम चाहिँ यो विनिमय दरलाई पनि स्थिर राख्ने त्यो एउटा चाहिँ नि अन्तर्राष्ट्रिय बजार अनुकूल बनाउने हो, हाम्रो आवश्यकता अनुसार पनि बनाउने हो। तर त्यसमा हामीले फिक्स दर गरेका छौँ भारतीय मुद्रासँग, त्यसले गर्दा त्यहाँनिर धेरै चलाउन सक्दैन। अब त्यसमा सीमा छ र अर्को एउटा चाहिँ खुला बजार छ। त्यो खुला बजार खुला सिमाना, खुला बजार होइन खुला सिमाना छ। खुला सिमाना भएको कारणले गर्दा पनि त्यो वस्तुहरू ल्याउने कुरामा लैजाने कुरामा मौद्रिक नीतिबाट अथवा चाहिँ आर्थिक नीतिबाट धेरै कडी कडाउ गर्दाखेरि चाहिँ नि फेरि अनुदित किसिमका व्यापारहरू हुने सम्भावना छ। त्यस कारण मूल कुरा भनेको चाहिँ हाम्रो सीमालाई नियमन गर्ने कुरा छ, त्यो मौद्रिक नीतिबाट हुने कुरा होइन। त्यस कारण यी सीमाभित्र बसेर अब वित्त नीतिले लिएको आर्थिक लक्ष्यलाई अब खास गरी आर्थिक वृद्धि र मौद्रिक यो मुद्रा स्फीतिको मूल्य वृद्धिको लक्ष्य सीमाभित्र बसेर चाहिँ ल्याउने हो। त्यसरी ल्याउँदाखेरि चाहिँ अहिले चाहिँ खास गरी धेरै नीतिगत धेरै चाहिँ अब यो 79-80 भन्दा 81-81 धेरै लचिलो आइसकेका छ। अब यसमा फेरि यो के हुन्छ भन्दा धेरै लचिलो भएर जाँदाखेरि पनि एकैचोटि धेरै लचिलो असाध्यै लचिलो हुँदाखेरि हाम्रो चाहिँ नि अर्थतन्त्रको क्यापेसिटीलाई पनि हेर्नुपर्ने हुनाले त्यो मौद्रिक र वित्तीय र मौद्रिक लक्ष्य निर्धारण गर्दा र उपकरणहरूको प्रयोग गर्ने सन्दर्भमा चाहिँ यो कुरालाई पनि ख्याल गर्नुपर्ने हुन्छ। र मूल कुरा चाहिँ त्यो सहजीकरण गर्ने एउटा चाहिँ पैसा लगानीलाई नै सहजीकरण गर्ने र त्यो लगानी गरेको कुरा समयमै प्राप्त हुने कुरालाई पनि सहजीकरण गर्ने कुरा बढी गर्ने र नियमन र सुपरिवेक्षणको कुरा चाहिँ बढी गर्नुपर्ने छ। अब नीतिमा त लचिलो मौद्रिक नीति भनेपछि त्यहीबाट चाहिँ नि ती कुराहरू निर्देशित भएर जान्छ।
जस्तो अहिले लघु वित्तहरूलाई पनि केही सहजीकरण गर्ने कुरा पनि बाहिर आएको छ, कतिपय कुरा त यहाँले पृष्ठभूमिमा भनि पनि सक्नु भएको छ। कर्जामा लगाइएको 125% जोखिम भारलाई समेत अहिले घटाउने कुराहरू पनि बाहिर आएका छन्। यी कुरालाई यहाँहरूले कसरी हेर्नुभएको छ यहाँले?
अब जोखिम भार, अब त्यो हिजो जोखिम भार बढाएको कुन अवस्थामा भन्दा हामीले चाहिँ नि त्यो कर्जालाई नियन्त्रण गरौँ, अब चाहिँ नि भनौँ जथाभ गयो त्यो त्यो भनेर हो। अब त्यसलाई चाहिँ अब त्यसको जोखिमको हुन त अब यसलाई अलिकति प्राविधिक पक्षलाई पनि हेर्नुपर्ने हुन्छ। त्यो आधारमा हेरेर जोखिम भार केही घटाइदिनु उपयुक्त नै हुन्छ अहिलेलाई। अर्को कुरा के छ भन्दा मौद्रिक नीतिमा अहिले घटाइयो फेरि चाहिँ नि बढाउनु हुँदैन भन्ने पनि हुँदैन। मौद्रिक नीति भनेको त अल्पकालीन नीति हो, आर्थिक नीतिको अपेक्षा चाहिँ अल्पकालीन हो। त्यस कारण अल्पकालीन नीति भएको हुनाले यसमा अहिले चाहिँ नि गर्दाखेरि पहिलो त्रैमासिक दोस्रो त्रैमासिक अहिलेको समीक्षा गर्दाखेरि त्यहीँ चाहिँ नि केही विचलनहरू देखिन थालिए, केही चाहिँ विकृतिहरू देखिन थालिए, केही केही समस्याहरू त्यो धेरै लचिलो हुँदाखेरि चाहिँ नि त्यहाँ समस्याहरू देखिन सक्ने भयो भनेदेखि फेरि त्यसलाई केही करेक्सन गर्न सकिन्छ। त्यस कारणले गर्दाखेरि यी कुराहरूमा हेरेर धेरै तल त जाने होइन तर सामान्यकरण गर्दै लान सकिन्छ।
अब समग्रमा मुलुकको अर्थतन्त्र सुदृढीकरणका लागि सरकार, राष्ट्र ब्याङ्क लगायतका सम्बन्धित पक्षहरूले के कस्ता कदमहरू अगाडि बढाउनु पर्ला यहाँको बुझाइमा?
फेरि भनौँ त यो प्रश्नलाई।
अब मुलुकको अर्थतन्त्रको सुदृढीकरणका लागि सम्बन्धित पक्षहरूले के कस्ता कदमहरू अबको दिनमा अगाडि बढाउनु पर्ला?
अब यो चाहिँ यहाँले भन्नुभएको चाहिँ मूल कुरा चाहिँ अब समग्र अर्थतन्त्रलाई अगाडि बढाउने स्टेक होल्डर्सहरू को हुन् भनेर हामीले हेर्नुपर्ने हुन्छ। स्टेक होल्डर भनेको तिनवटा तहका सरकारहरू र चाहिँ नि तिनवटा साझेदारहरू नै मूल प्रमुख चाहिँ नि स्टेक होल्डर्सहरू हुन्। साझेदार भनेको सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सामुदायिक क्षेत्र अन्त तिनवटा तहका सरकारहरू, त्यो तिन यो छवटाको बिचमा असाध्यै समन्वय गरेर जानुपर्ने हुन्छ, सहभागितामूलक ढङ्गले हिँड्नुपर्ने हुन्छ। र मूल कुरा चाहिँ तिनटै तहका सरकारले चाहिँ के गर्नु पर्यो भन्दा अनावश्यक चाहिँ नि कुरामा मितव्ययिता कायम गर्ने, अनुत्पादनशील क्षेत्रमा जाने खर्चमा मितव्ययिता कायम गर्ने, उत्पादनशील क्षेत्रमा जाने खर्च बढाउने भनेको पुँजीगत खर्च बढाउनु पर्यो। तिनटै तहले पुँजीगत खर्च बढाउनु पर्यो र तिनटा तहमा बिचमा भएको ओभरल्यापिङ र डुप्लिकेसन जस्ता कुराहरू छन् जुन चाहिँ हामीले पहिचान पनि गरेका छौँ। यहाँ यहाँ छ भनेर भनेका छ, प्रधानमन्त्री नैले अध्यक्षता गर्ने राष्ट्रिय समस्या समाधान समितिको उसमा पनि त्यो तिनटा तहका चाहिँ नि यो के भन्छ मुख्य मन्त्रीहरूको चाहिँ सम्मेलनदेखि समेतमा ती कुराहरू आएका छन्, त्यसलाई चाहिँ नि सम्बोधन गर्नु पर्यो। चाहिने ऐन कानुनहरू सङ्घले बनाइदिनु पर्यो, प्रदेशले पनि बनाइदिनु पर्यो र जिम्मेवारी चाहिँ यो यो तिम्रो शिक्षामा स्वास्थ्यमा अन्य क्षेत्रमा त्यो जिम्मेवारी यो है भनेर संविधानले भनिसकेपछि त्यो जिम्मेवारी दुईटा तल्ला तहलाई दिएपछि सोच पनि त्यही ढङ्गले तल दिनु पर्यो र राजनीतिक हिसाबले चाहिँ नि अलिकति यो अहिलेको अस्थिरतालाई प्रदेशमा
हुन्छ। हाम्रो कार्यक्रमको समय सकिएको छ,
यहाँको गरे भनेदेखि अनि स्रोत र स्रोतको समुचित उपयोग हुन्छ र अर्थतन्त्र अगाडि बढ्छ।
यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हस् धन्यवाद छ।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले मौद्रिक नीतिको सन्दर्भमा केन्द्रित रहेर अर्थविद चन्द्रमणि अधिकारीसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।